आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आदरणीय प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन, जय मसीह। साथै नमस्ते अनि आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज पनि तपाई सबै बाइबल अध्ययनको लागि तयारीको साथ आइपुगिसक्नु भएको छ होला। म पनि तयारीको साथ आइपुगिसकेको छु। आजको यो बाइबल अध्ययन कार्यक्रममा प्रवेश गर्नुभन्दा पहिले म तपाई सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सुन्दर पत्रहरूको लागि, एसएमएसको लागि, फोन कलको लागि अनि तपाईँहरूका सल्लाह अनि सुझावहरूको लागि। साँच्चै नै यी हाम्रा लागि उत्साहका साधन भनेका छन्, उत्साहको माध्यम बनेको छ। श्रोता, तपाईँहरूले पठाउनु भएको प्रार्थनाका विषयहरू हामी सधैँ नै प्रभुमा उचालिरहेका छौं। यो विश्वास र आशा गर्दै कि उहाँले हाम्रो प्रार्थना सुन्नुहुनेछ अनि आफ्नै समयमा र आफ्नै इच्छा अनुसार त्यो सुन्दर बनाउनुहुनेछ। श्रोता, पत्रचार अनि आत्मीय संगति गर्न नभुल्नुहोला। परमेश्वरले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। श्रोता, आज हामी बाइबल अध्ययन हेब्रू 10 अध्यायबाट शुरू गर्न गइरहेका छौ। अघिल्लो कार्यक्रममा हामीले हेब्रू 9 अध्यायबाट अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देखेका थियौं श्रेष्ठ बलिदान, ख्रिष्टको श्रेष्ठ बलिदान। आज यही विषयलाई यो 10 अध्यायले निरन्तर जारी राख्छ अनि यही विषयबाट हामी अध्ययन गर्नेछौ। अनि आज हामी खालि हेब्रू 10 अध्याय 1-4 पदबाट अध्ययन गर्नेछौ। त आउनुहोस्, हेब्रू 10 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, किनभने व्यवस्था अब आउने उक्तम कुराहरूको खास रूप होइन तर तिनको छाया मात्र हो, यसकारण सालिन्दै नित्य चढ़ाइने त्यही किसिमका बलिदानद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन। लेखकले हिब्रू 9 अध्यायको अन्त गर्दा भनेका थिए, यदि ख्रीष्टले आफ्नो पहिलो आगमनमा उहाँको मृत्युमा नबचाउनु भए वा उद्धार नगर्नु भएको भए त्यसपछि केही पनि पछिको लागि छोडिने छैन, दण्ड बाहेक, इन्साफ बाहेक। मेरो मित्र, यदि तपाईँले ख्रीष्टलाई उद्धारकर्ताको रूपमा ग्रहण नगर्नु भएको भए यो नै तपाईँको निम्ति सत्य हुन सक्छ, अर्थात सिवाय दण्ड तपाईँको लागि अरू केही बाँकी रहने छैन। यो 10 अध्यायको यो शब्द किनभने, यो शब्द प्रयोग गरेर लेखकले
पापको लागि ख्रिष्टको बलिदानको विषयलाई निरन्तर बताउन जारी राख्छन्। लेखिएको छ, किनकि व्यवस्थाले जससँग आउनेवाला असल कुराहरूको खास रूप चाहिँ नभएर छाया मात्र भएको हुनाले व्यवस्था अब आउने उक्तम कुराहरूको खास रूप होइन तर उक्तम कुराहरूको तिनको छाया मात्र हो। मित्र, व्यवस्था मोसाइक व्यवस्था असल उद्देश्यको पक्कै पनि सेवा गर्दथ्यो र त्यसमा त्यो तस्विर थियो जुनले इसरायललाई सिकायो, किनभने परमेश्वरले इसरायललाई सम्पूर्ण रूपमा सिकाउनु भएकोले उहाँले इसरायल राष्ट्रलाई कठोर रूपमा न्याय पर्ने गर्नुभयो। जब प्रभु येशु त्यहाँ शरीरमा हुनुहुन्थ्यो उहाँले भन्नुभयो लुका 13:14 पदमा, जसरी कुखरीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेटाहरू मुनि बटुल्छे त्यसरी नै मैले पनि कति चोटि तेरा छोरा छोरीहरूलाई बटुल्ने इच्छा गरे तर तिमीले इच्छा गरेनौ। मेरो मित्र, यदि तपाईँ विश्वास गर्नुहुन्न कि परमेश्वरको न्याय अति नै कठोर खालको थियो, यरुसलेम कहाँ जानुहोस् र पुरानो यरुसलेमको सड़कहरू हुँदो हिँड्नुहोस्, त्यस क्षेत्रमा हिँड्नुहोस् जहाँ हाम्रो प्रभु हिँड्नु भएको थियो। यो सबै आज विध्वंसहरू भग्नावशेषहरू कंकडहरूले ढाकिएको छ। किन? किनभने त्यो शहरको न्याय गरिएको छ, इन्साफ गरिएको छ। ओ, कतिपल्ट प्रभुले आफ्ना चुनिएका मानिसहरूलाई आफै कहाँ बटुल्न कोशिश गर्नुभयो। उहाँले तिनीहरूलाई पवित्र वासस्थान शास्त्रोत वा विधि सम्बन्धीको स्पष्ट शिक्षासँग पुरानो नियम दिनुभयो। मेरो मित्र, तिनीहरू तपाईँ र म भन्दा वा पश्चिमेलीहरू भन्दा पहिले नै सत्यको प्रकाश पाएका थिए। तिनीहरूले परमेश्वरको त्यो प्रकाश पाएका थिए। अर्को शब्दमा तिनीहरूलाई परमेश्वरद्वारा त्यो सत्यको प्रकाश दिइएको थियो। तपाईँ र म अन्य जातिहरू थियौं र अन्धकारमा रहेका थियौं, परमेश्वरबाट टाढा थियौं, तर तिनीहरू परमेश्वरका चुनिएका जनहरू र सत्यको ज्योतिको स्पष्ट रूपले र पर्याप्त रूपले प्राप्त गरेका व्यक्तिहरू थिए। इसरायलीहरूसँग पुरानो नियम थियो जुन एक तस्विर पुस्तक थियो र अझै पनि यही हो। यो साधारण तस्विर पुस्तक हो जुनमा परमेश्वरले यहाँ हामी सबैलाई यो भन्न कोशिश गरिरहनु भएको छ कि उहाँ हाम्रो निम्ति मर्नुभयो। मित्र, उही समयमा तपाईँको अर्को कुरामा ध्यान आकर्षण गर्न चाहन्छु जुन अति नै धेरै महत्वपूर्ण छ। यो कुराको ध्यान दिनुहोस्, व्यवस्थाले गर्नुपर्ने सरोकार पवित्र वासस्थान र बलिदानहरूसँग थियो। त्यसकारण व्यवस्था पालनद्वारा मुक्ति उद्धार प्राप्त गर्न कोशिश नगर्नुहोस्। ख्रिष्टले त्यो सबै कुरालाई पूरा गरिसक्नु भएको थियो। अहिले हामी बिल्कुल नयाँ आधारमा छौं, उच्च योजनामा। उदाहरणको निम्ति, परमेश्वर तपाईँको जीवनमा आनन्द ल्याउन चाहनुहुन्छ। व्यवस्थाले कहिले पनि आनन्द हर्षको प्रतिज्ञा गरेको छैन। व्यवस्था दिँदा सिनै पर्वतमा त्यहाँ मेघ बादलको गर्जन र चमक साथ परमप्रभु आउनुभयो, अति नै भयानक, यतिसम्म कि त्यस बेला मानिसहरू प्रहार गरी मारिन्थे। तर जब येशु आउनुभयो उहाँ मर्नुभयो ताकि हामी जीवन पाउन सकौं। लेखिएको छ, किनभने व्यवस्था अब आउने उक्तम कुराहरूको खास रूप होइन तर तिनको छाया मात्र हो। यसकारण सालिन्दै नित्य चढ़ाइने त्यही किसिमका बलिदानहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन। अनि दुई पदमा लेखिएको छ, नत्र त बलि चढ़ाउने काम रोकिने थिएन र, किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्यसपछि पापको चेतना हुने थिएन। मित्र, यहाँ लेखिएको छ, नत्र त के ती चढ़ाइन बन्द हुने थिएनन् र बलि चढ़ाइने काम रोकिने थिएनन् र, यदि तिनीहरूले चढ़ाएको बलिदानले तिनीहरूको दोषी विवेकलाई हरण गरी लगे एक बलिदान काफी पर्याप्त हुने थियो। यो कुराको ध्यान दिनुहोस्। चाखलाग्दो कुरा छ कि प्रभु येशु मर्नु भएपछि केही सालपछि बाट मन्दिर त्यो मन्दिर विध्वंस गरियो, नष्ट गरियो, अनि इसरायलले अर्को मन्दिर खड़ा गर्न योग्य भएको छैन। ओ, तिनीहरूसँग यरुसलेमको नयाँ स्थान तर होली सिटी होटलमा प्रदर्शनको लागि सानो लघु रूप मन्दिर छ, तर आज तिनीहरूसँग खास मन्दिर छैन, तिनीहरूसँग त्यो मन्दिर छैन। अनि यो यस्तो देखाइ पर्दैन कि तिनीहरूले यसको चाँडै नपाउन गइरहेका छन्? अह, मलाई त्यो लाग्दैन। देख्नुभयो, जब ख्रिष्ट बलिदान बन्नुभयो त्यसले पवित्र वासस्थान र मन्दिरको लागि आवश्यकताको अन्त गर्यो। आज इसरायलले कुनै बलिदानहरू चढ़ाइरहेका छैनन्। मैले एकजना हसमुख यहुदी गाइडसँग यरूसलेममा बात गरेथे। उनी वृद्ध उमेरका थिए, लगभग 60 वर्षका, र जब उनी 19 वर्षका थिए, उसका आमा बुबा दिदी बहिनीहरू र दाजुभाइहरू तिनीहरूलाई रूसमा मारिए। कुरा जेसुकै होस्, उनी अति नै हसमुख व्यक्तित्व थिए, रमाइलो गर्ने व्यक्तित्व थिए, र उसले हामीलाई अघि नै मैले उल्लेख गरिसकेका होटलमा स्थित मन्दिरको नमूना ढाँचाको देखाउन लगे। जब हामीले त्यसमा हेरिरहेका थियौं, मैले उसलाई यो प्रश्न सोधे, यद्यपि यो प्रश्न मैले नसोध्नु पर्ने थियो, पित्तलको वेदी कहाँ छ? उसले मका आश्चर्य हुँदै हेरेर भने, ओ त्यो त विगतका कुरा थियो नि, आज हामीसँग नैतिक धर्म छ। हजुर, आज धेरै मानिसहरूसँग नैतिक वा आचार सम्बन्धीको धर्म छ, तर मेरो मित्र, त्यो खुनी बलिदान अति नै आवश्यकता थियो त्यस बेला, ताकि मानव परिवारले पापहरूको क्षमाहरू पाउन सकुन्। लेखिएको छ, नत्र त के ती चढ़ाइन बन्द हुने थिएनन् र, किनभने एकपल्ट शुद्ध पारिएपछि विवेकले सेवा गर्नेहरूलाई फेरि कहिले पापी नठहराउनु पर्थ्यो। तिनीहरूसँग कति पनि कुनै दोष विवेक भावनाहरू वा पापको विवेक हुने थिएन। लेखिएको छ दुई पदमा, नत्र त बलि चढ़ाउने काम रोकिने थिएन र, किनकि आर्धकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्यसपछि पापको चेतना हुने थिएन। अन्तिम पदमा लेखिएको छ, तर ती बलिदानहरूले सालिन्दा पापको सम्झना गराउँछ। त्यसकारण ती बलिदानहरूले केवल यही काम गर्यो, यो कुरा इसरायलीहरूलाई याद दिलाउनलाई कि बलिदानिक प्रणाली पूर्ण थिएन, नत्र तिनीहरू कहिले पनि फर्किआएर त्यसको हरेक समय दोहोर्याउनु पर्ने थिएन। यदि त्यो पूर्ण भए, बलिदानहरू खालि एक छाया मात्र थिए। ग्रीकमा हो स्कियन, जुनको अर्थ हो अस्पष्टता, रूपरेखा। पुराना बलिदानहरू छाया थिए, कहिले पनि सार थिएन। अनि मित्र, छायाहरू कहिले पनि पर्याप्त छैन। तपाई घरको छायामा रहन सक्नुहुन्न र तपाईँलाई घरको आवश्यक छ। फेरि बलिदानहरू दोहोर्याउनु पर्ने थिएन यदि तिनीहरू पूर्ण भए। उदाहरणको लागि, जब मानिसले भन्छ उनी रोगबाट निको भए, जाति भए, तैपनि उनी अझै हरेक घण्टा औषधि लिइरहेका छन्, त्यो मानिस जाति भएको छैन, निको भएको छैन। अनि जब कुनै मानिसले हरेक साल बलिदानहरू निरन्तर ल्याउँछ, लगिरहन्छ भने, त्यो मानिस पापबाट निको भएको छैन, जाति भएको छैन। मित्र, ख्रिस्ट एक हुनुहुन्छ जसले सबैको लागि एकपल्ट एउटै बलिदान बनाउनु भयो। ती बलिदानहरूमा एकपछि अर्को हरेक साल पापहरूको स्मारक थियो, याद दिलाउने कुरा थियो। तिनीहरू हरेक साल, प्रत्येक साल प्रायश्चितको महान दिनमा भएर जानु पर्दछ। यसको मतलब के हो त? यसको उत्तर जवाब तबसम्म आइपुगेको थिएन जबसम्म हामी गलगत्थामा आइपुग्दैनौ, जब हाम्रा प्रभु येशु यसरी चित्कार छोड्नुभयो, टेटे लेस्टाई, अब सिद्धि हो। मेरो मित्र, तब त्यो सिद्धि हो, पूरा भयो। अनि अर्को वर्ष त्यहाँ प्रायश्चितको अर्को दिनको लागि कुनै आवश्यक थिएन बलिदान चढ़ाउन। वास्तवमा लेखकले हामीलाई भन्दछन् कि आज बलिदानद्वारा भएर जाने काम येशु ख्रिस्टको रगतलाई कुल्चनु हो, अपमान गर्नु हो। तीन पदमा लेखिएको छ, तर ती बलिदानहरूले सालिन्दा पापको सम्झना गराउँछ। अनि चार पदमा लेखिएको छ, किनकि साँडे र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ। मित्र, पशुहरूको बलिदानले खाली पापहरूको तबसम्म ढाक्यो जबसम्म परमेश्वरको थुमा येशु आउनु भएर संसारको पापको हरण गरी लानु भएन। भनिएको छ, किनकि साँडे र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ। त्यसपछि 5-10 पदमा लेखिएको छ, यसकारण संसारमा आउनुहुँदा ख्रिस्टले भन्नुभयो, बलि र भेटीहरू तपाईँले चाहनु भएन, तर तपाईँले मेरो निम्ति एउटा शरीर तयार पार्नुभएको छ, होम बलि र पाप बलिहरूमा तपाईँ प्रसन्न हुनुहुन्न। तब मैले भने, हेर्नुहोस् हे परमेश्वर, पुस्तकको मुठोमा मेरो बारेमा लेखे जस्तै तपाईँकै इच्छा पूरा गर्न म आएको छु। पहिले उहाँले भन्नुभयो, बलि र भेटीहरू, होम बलि र पाप बलिहरू तपाईँले चाहनु भएन, तपाईँ तिनीहरूमा प्रसन्न हुनु भएन, यी त व्यवस्था बमोजिम चढ़ाइन्छन्। अनि पछिबाट भन्नुभयो, हेर्नुहोस् तपाईँकै इच्छा पूरा गर्न म आएको छु। दोस्रोलाई स्थापित गर्न पहिलो चाहिँ उहाँले खारिज गर्नुहुन्छ। परमेश्वरले आजको यो बाइबल अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
मानिसले थुके तिमीलाई कोरा लगाए तिमीलाई मेरो नै निम्ति प्रभु तिमीले मलाई बचाउन प्रभु तिमीले आफैलाई क्रुसमा टङ्गिदियो आफैलाई क्रुसमा टङ्गिदियो मेरो निम्ति मानिसले थुके तिमीलाई कोरा लगाए तिमीलाई मेरो निम्ति प्रभु तिमीले मलाई बचाउन प्रभु तिमीले बगेको रगतमा मलाई तिमीले धोयो भक्कानो फुटेर हुन्छ मनमा मन पग्लेर भरिन्छ गहमा जब डुब्छु तिम्रो मायामा प्रभु येशु तिम्रो मायामा मेरो लागि येशु तिमी रे
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847335679, 8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।